शाम में दहशतगर्दों ने अपनी हतमी शिकस्त का खुलकर एतराफ कर लिया। तुर्की के 11 शहरों में अर्दोगान हुकूमत के खिलाफ जबरदस्त मुजाहरे। रोजामा कैहान ने अपनी सुर्खी ईरान के एटमी प्रोग्राम के हक में नावाबस्ता तहरीक का बयान मंजूर के ज़ैल में लिखा है। एटमी तवानाई की आलमी एजेंसी में ईरान के नुमाइंदे अली असगर सुल्तानिया ने कहा है, एजेंसी में नावाबस्ता तहरीक के रुकन मुल्कों ने ईरान के पुरअमन एटमी प्रोग्राम की हिमायत में बयान मंजूर किया है। उन्होंने कहा कि IAEA में नावाबस्ता तहरीक के मुल्कों ने जुमे के रोज अपनी नशस्त में ईरान की पुरअमन एटमी सरगर्मियों की हिमायत में बयान मंजूर किया है। सुल्तानिया ने कहा कि ये बयान पीर के दिन बोर्ड ऑफ गवर्नर्स के इजलास में पढ़कर सुनाया जाएगा। वाज़ेह IAEA के सरबराह यूकिया अमानो ने 22 मई को ईरान के एटमी प्रोग्राम के बारे में नई रिपोर्ट जारी की थी। उन्होंने इस रिपोर्ट में भी कहा है कि ईरान का एटमी प्रोग्राम कानून के दायरे में है। और अखबार कैहान ने अमरीका और ईरान में इंतखाब मुखालिफ सरगर्मियां उन्वान के तहत एक मजमून शाया किया है, जिसके अहम इक्तिबासात पेश खिदमत है।
ईरान में सदारती इंतखाबात के मौके पर मगरबी मीडिया में ईरानोफोबिया का माहौल वाज़ेह तौर पर देखा जा सकता है। खास तौर पर आईन की निगहबान कौंसिल की जानिब से सदारती इंतखाबात को उम्मीदवारों की अहलियत के ऐलान के बाद तो इस माहौल में कुछ ज्यादा ही शिद्दत आ गई है। अमरीकी हुकाम और अमरीकी मीडिया में आने वाले बयान से पता चलता है कि उन्हें ईरान में होने वाले इंतखाबात से खुसूसी हसासियत है। सबसे पहले तो वाशिंगटन ने कुछ उम्मीदवारों के हक में जबरदस्त प्रोपेगेंडा किया, लेकिन जब इन उम्मीदवारों का नाम निगहबान कौंसिल की लिस्ट में नहीं आया तो फिर पूरे इंतखाबी निज़ाम को ही निशाना बनाया जाने लगा। इस तनाजुर में अमरीका ने ये कोशिश की है कि सदारती इंतखाबात के गैर जानिबदार और शफाफ होने पर ही सवालिया निशान लगा दिया जाए। दर हकीकत मगरब खास तौर पर अमरीका ईरान में होने वाले इंतखाबात को बाज़ हालात में मौका और बाज़ दीगर हालात में ख़तरे के तौर पर देखता है। जब वो इलेक्शन में किसी तरह की मुदाखलत नहीं कर पाता और उसे इस्लामी जमहूरिया के खिलाफ एक हमागीर तनाज़े में तब्दील नहीं कर पाता तो फिर उसे अपने लिए एक बड़ा ख़तरा समझता है। हकीकत यह है कि मगरब और इलाके में उसकी पिट्ठू हुकूमतें ये बात बखूबी जानती हैं कि इस्लामी इनकलाब की बुनियादों को मजबूती अता करने वाला एक ज़बरदस्त अंसर इंतखाबात में आवाम की वसी शिरकत है। बनाबरी वो ये नहीं चाहते कि ईरान में इस तरह के इंतखाबात मुनक़िद हों। मगरब को एक दूसरी तशवीश यह है कि ईरान की जमहूरियत इस इस्लामी इलाके में मकबूल होती जा रही है। तुर्की से शुरू होने वाला यह सिलसिला उर्दन, अलजज़ायर, फलस्तीन वगैरह से होता हुआ मिस्र तक पहुंच चुका है। यही सबब है कि मगरब और अमरीका ईरान में इंतखाबात में रखना अंदाजी की बहुत ज़्यादा कोशिश कर रहे हैं। ताहम माजी के तजुर्बात एक बार फिर ईरानी कौम की ज़बरदस्त फतह की नवेद दे रहे हैं। तजुर्बात ने यह बात साबित कर दी है कि अमरीका ने ईरान से जिस चीज़ की जितनी ज़्यादा मुखालफत की है, आवाम ने उतनी ही शिद्दत के साथ उसकी हिमायत की है। सदारती इंतखाबात में आवाम की ज़बरदस्त शिरकत अमरीका को एक बार फिर शिकस्त का तल्ख मज़ा चखा देगी।
ये था रोज़नामा कैहान का एक मुंतखब मकाला, और प्रोग्राम के अगले हिस्से में हम आपको ले चलेंगे नई दिल्ली स्टूडियो। हमारे साथ रहिएगा। नई दिल्ली स्टूडियो में इस वक्त मौजूद हैं मोहम्मद अहमद जाफरी, जो आपकी खिदमत में पेश करेंगे हिंदुस्तानी अखबारात का जायजा। जी मोहम्मद।
बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलाम वालेकुम। नई दिल्ली स्टूडियो की जानिब से आप सभी नाजरीन का खैर मकदम है। मैं हूं मोहम्मद अहमद जाफरी और आप देख रहे हैं हमारा प्रोग्राम अखबारात का जायजा। नाजरीन, सबसे पहले पेश खिदमत है रोजनामा राष्ट्रीय सहारा की कुछ अहम सुर्खियां। कौमी असम्बली के नौ मुंतखब अरकान की हल्फ बरदारी, नवाज शरीफ तीसरी मरतबा वजीर आजम का ओहदा संभालेंगे। म्यांमार के मुस्लिम फसाद जदगान दर दर भटकने पर मजबूर, कोई पुरसान हाल नहीं। मदरसों, मस्जिदों और रिहायशी इमारतों पर बौद्ध फसादियों के हमलों से खौफ व हरास। सूडानी बागियों का फौजी हेलीकॉप्टर मार गिराने का दावा। नाजरीन, रोजनामा राष्ट्रीय सहारा ने इसराइल का गलत कदम के उनवान से सिराजुद्दीन हाशमी का एक मुरासला शाया किया है, जिसमें मुरासला निगार कहते हैं, इसराइली जाहिरियत आलमी सतह पर आया है। इसराइल जो जाहिरियत पसंद है वो अमरीका की देन है। अगर इसराइल अमरीका के जेर असर नहीं होता तो शायद ये इस तरह की बैनुल अक्वामी खिलाफ वर्जियां नहीं करता। उसने कभी भी अक्वाम मुत्तहदा के किसी भी हुक्म की तामील नहीं की और न ही किसी रिजोल्यूशन की कोई पासदारी की है। अमरीका ने इसको हर धर्म और जारह बना दिया है। अब इसराइल ने मकबूजा फिलिस्तीन में फिर नई कॉलोनियों की तामीरात का अमल शुरू करा दिया है। इस अमल पर पहले भी रुकावट लगा दी गई थी, लेकिन अब फिर इसराइल ने अपना रंग दिखाना शुरू कर दिया है। दरअसल ये बात इसराइल भी अच्छी तरह जानता है कि उससे किसी भी तरह की पासपुरुष नहीं हो सकती, क्योंकि अमरीका उसके साथ है। इस बात से अमरीका मुतमईन है और अक्सर फिलिस्तीन के खिलाफ भी बदआमालियाँ अंजाम देता रहता है। यह मसला कब हल होगा, कैसे हल होगा, कुछ नहीं मालूम, क्योंकि अमरीका इस मसले को हल करने के हक में नहीं है। आई नाज़रीन, अब रुख करते हैं रोज़नामा कौमी सलामती की कुछ अहम सुर्खियों का। इसराइल का फिलिस्तीनियों को यरूशलम से जिलावतन करने का मंसूबा, फिलिस्तीनी माहीगीरों पर इसराइली बहरिया की फायरिंग, नावाबस्ता तहरीक की जानिब से ईरान के पुरअमन एटमी प्रोग्राम की हिमायत, अफगानिस्तान में अमरीकी और नेटो अफवाज की 2017 तक तैनाती पर गौर। नाजरीन, रोजनामा कौमी सलामती ने आपके बर्गर में गड़बड़ तो नहीं के उनवान से मुफ्ती मोहम्मद यहया कासमी का एक मजमून शाया किया है, जिसमें मजमून निगार कहते हैं, गुज़श्ता चंद बरसों में कई मरतबा ऐसी बहुत सी कंपनियों का इंकशाफ हुआ है जो हलाल के नाम पर हराम सप्लाई कर रही थी। इन कंपनियों में सबसे बड़ा नाम मैकडोनल्ड का है, जिसके बारे में बहुत से इंग्लिश और उर्दू अखबारों ने एक खबर शाई की थी जिसका उनवान था, मैकडोनल्ड ने झटके के गोश्त को हलाल बताकर मुसलमानों को बर्गर खिलाए, जिसके लिए कंपनी मुसलमानों को 37 करोड़ का हर्जाना देने पर राजी हुई, जबकि उसके साइन बोर्ड पर हलाल लिखा हुआ है। वाकई यह है कि अमरीका के मिशिगन शहर डेयरबॉर्न के मॉल में वाक़ मैकडोनल्ड के एक रेस्तरां में झटके का गोश्त खिलाया जा रहा था, लेकिन वहां लिखा था कि यहां हलाल गोश्त की गिज़ाएँ दस्तियाब हैं, लेकिन एक मुस्लिम खरीदार अहमद ने वहां से जो सैंडविच खरीदा था वो हलाल नहीं था। अहमद ने अपने मुकदमे में ये कहा था कि उसको जो सैंडविच खिलाया गया उसमें इस्तेमाल होने वाले गोश्त पर अल्लाह का नाम लेकर उसको इस्लामी तरीके से हलाल नहीं किया गया था। इस बेईमानी के लिए मैकडोनल्ड पर मुकदमा दायर किया गया। कंपनी ने तमाम तनाज़ुआत से बचने के लिए फौरी तौर पर अपनी गलती तस्लीम करते हुए मिशिगन के मुस्लिम कम्युनिटी के साथ एक आर्जी मुआहदा करके फौरी तौर पर 37 करोड़ रुपए हर्जाना अदा करने को कहा। आई नाज़रीन, अब रुख करते हैं रोज़नामा हिंदुस्तान एक्सप्रेस की कुछ अहम सुर्खियों का। तुर्की में दूसरे दिन भी मुजाहरे का सिलसिला जारी। पाकिस्तान में कबायली इलाकों में ड्रोन हमला अक़वामे मुत्तहदा के चार्टर के खिलाफ, कार्रवाई बंद की जाए नवाज शरीफ। अमरीका ने ईरान के पेट्रोकेमिकल सनत को निशाना बनाया। नाजरीन, रोजनामा हिंदुस्तान एक्सप्रेस ने म्यांमार में मुसलमानों पर अरसे हयात तंग के उनवान से रशीदुद्दीन का एक मजमून शाया किया है, जिसमें मजमून निगार कहते हैं, म्यांमार में मुस्लिम अकलियत जुमला आबादी का 5% है और कोई मुल्क उस वक्त तक तरक्की नहीं कर सकता जब तक वहाँ की अकलियतें महफूज ना हो, लेकिन बर्मा में अकलियत का तहफ्फुज़ तो कजा, उनकी नस्ल कुशी का मंसूबा तैयार किया गया है। हुकूमत ने दो मुस्लिम अक्सरियती आबादी वाले शहरों में मुसलमानों के लिए दो बच्चों का लुजूम आयद कर दिया है। अगरचे यह कानून साबिक फौजी हुकूमत ने तैयार किया था, लेकिन उसे मौजूदा हुकूमत ने नाफिस करने का फैसला किया है। नए कानून के एतबार से मुस्लिम मर्द एक शादी और दो बच्चों तक पाबंद हो जाएगा। इस कानून का मकसद मुसलमानों की आबादी पर काबू पाना है। दीगर मजाहिब के लिए इस कानून का इतलाक नहीं होगा। अपोजिशन कैद आंग सैन सूची ने इस कानून की मुखालफत की है और इसे मुसलमानों के हकूक के मुगैर करार दिया है। ह्यूमन राइट्स वॉच ने भी इस कानून से दस्तबरदारी की मांग की है। बर्मा में मुखालिफ मुस्लिम फसादात का मकसद मुसलमानों को मुल्क से निकाल कर बाहर करना है। अब तक हजारों खानदान मुल्क छोड़कर जा चुके हैं। जो बाकी बचे हैं उन्हें तरह तरह से हरासा किया जा रहा है। नाजरीन, इसी के साथ नई दिल्ली स्टूडियो से अखबारात का जायजा खत्म होता है। इजाजत दें, खुदा हाफिज।
बहुत बहुत शुक्रिया मोहम्मद। और नाजरीन, एक वक्फे के बाद आपकी खिदमत में हाजिर होंगे। اور پروگرام کے اس حصے میں نظر ڈالیں گے ایران سے شائع ہونے والے اخبار جوان کی کچھ اہم سرخیوں پر۔ صدارتی انتخابات سے قبل امریکہ نے ایران کی 8 پیٹرو کیمیکل کمپنیوں پر پابندی عائد کر دی۔ پاکستانی جماعتوں نے ایران پاکستان گیس پائپ لائن پروجیکٹ پر امریکی دباؤ کو مسترد کر دیا۔ شام کی فوج نے حلب میں دہشت گردوں کے ٹھکانوں پر زبردست حملے کیے۔ روزنامہ جوان نے اپنی سرخی استنبول میں ہو رہے مظاہرے تشویشناک ہیں ترک صدر کے ذیل میں لکھا ہے۔ ترکی کے صدر نے کہا ہے کہ استنبول کے تقسیم اسکوائر پر ہونے والے مظاہرے اور مظاہروں کے دوران ہونے والی جھڑپیں تشویشناک ہیں۔ عبداللہ گل کے دفتر سے جاری ہونے والے ایک بیان میں کہا گیا ہے کہ مظاہرین کو سیاسی بصیرت کا مظاہرہ کرتے ہوئے پرام طریقے سے احتجاج کرنا چاہیے۔ انہوں نے پولیس سے بھی کہا ہے کہ وہ مظاہرین کے سلسلے میں مناسب رویہ اختیار کرے۔ واضح رہے کہ ترکی میں حکومت مخالف مظاہروں میں شدت آ گئی ہے اور انقرہ سمیت مختلف شہروں میں مظاہرے شروع کر دیے گئے ہیں، جبکہ اردوغان حکومت نے مظاہرین سے سختی سے نمٹنے کا اعلان کیا ہے اور پولیس نے عملی طور پر مظاہرین کو منتشر کرنے کے لیے پرتشدد کاروائیاں کی ہیں۔ حکومت کی پالیسیوں پر دل برداشتہ عوام سڑکوں پر نکل آئے ہیں اور شام کے مسئلے سمیت مختلف پالیسیوں پر چراغ پا ترک عوام نے اب تک بڑے پیمانے پر مظاہرے شروع کر دیے ہیں۔ روزنامہ جوان نے S-300 پر تل ابیب کی تشویش کی وجہ عنوان کے تحت ایک مضمون شائع کیا ہے جس کے اہم اقتباسات پیش خدمت ہیں۔
حالیہ دنوں میں روس کی جانب سے شام کو S-300 میزائل ڈیفنس سسٹم دیے جانے کے معاملے پر مغرب اور روس کے درمیان اختلافات میں شدت آ گئی ہے۔ یہ صورتحال اس وقت شروع ہوئی جب یورپی یونین کے وزراء خارجہ نے برسلز میں اپنی نشست کے دوران شام مخالف باغیوں کو ہتھیاروں کی سپلائی پر عائد پابندی کو ختم کرنے کا فیصلہ کیا، جس پر رد عمل ظاہر کرتے ہوئے روس نے کہا کہ یہ فیصلہ شام کے بحران کے پرام حل کے لیے منعقد ہونے والی جنیوا کانفرنس کے سراسر منافی ہے۔ چونکہ اس بار یورپ، بلکہ اگر صاف لفظوں میں کہا جائے تو برطانیہ اور فرانس نے یہ کھیل شروع کیا ہے، اس لیے وہ شام کو S-300 میزائل ڈیفنس سسٹم دینے کے روس کے فیصلے پر چندہ اعتراض نہیں کر سکے۔ بنابراین امریکہ اور صہیونی حکومت نے روس کے اس فیصلے پر اعتراض کیا، حتیٰ صہیونی حکومت کے وزیر جنگ نے تو کھل کر روس اور شام کو دھمکی تک دے ڈالی۔ صہیونی حکومت کا کہنا ہے کہ اگر S-300 کی رینج بڑھ کر 300 کلومیٹر تک ہو جائے تو یہ تل ابیب ہوائی اڈے پر کھڑے طیاروں کو بھی نشانہ بنا سکتا ہے۔ ایسا لگتا ہے کہ اس وقت صہیونی حکومت جس بات سے بہت زیادہ خائف ہے وہ حکومت شام کی جانب سے اسرائیل کے حملوں کا جواب ہے۔ اس سے پہلے اس نے 2 بار شام پر فضائی حملہ کیا لیکن دمشق نے اس کا جواب نہیں دیا۔ S-300 ملنے کے بعد شام کی دفاعی طاقت بہت بڑھ گئی ہے اور وہ بڑی آسانی سے جارے صہیونی طیاروں کو نشانہ بنا سکتا ہے۔ روس نے ابھی اسی طرح نظریے کے تحت ڈیفینس سسٹم شام کے حوالے کیا ہے تاکہ صہیونی حکومت اگلی بار شام پر حملہ نہ کرے، اور ساتھ ہی ترکی کی سرحد پر یورپی ممالک کی جانب سے نصب کیے جانے والے پیٹریاٹ میزائلوں کے استعمال کا بھی خطرہ نہ رہے۔
آپ ملاحظہ فرما رہے ہیں پروگرام اخبارات کا جائزہ، اور پروگرام کے اگلے حصے میں بھی ہمارے ساتھ رہیے گا، ہم آپ کو لے چلیں گے اسلام آباد اسٹوڈیو۔ اسلام آباد اسٹوڈیو میں اس وقت موجود ہیں تفسیر زہرا، جو آپ کی خدمت میں پیش کریں گی پاکستانی اخبارات کا جائزہ۔ جی تفسیر زہرا،
بہت شکریہ۔ بسم اللہ الرحمن الرحیم. السلام علیکم ناظرین, اسلام آباد اسٹوڈیو میں اپنے تمام ناظرین کو خوش آمدید کہتے ہیں. ناظرین, آج کے پاکستانی جائزے کا آغاز کریں گے روزنامہ اوصاف سے انتخاب کردہ چند اہم سرخیوں سے. نواز شریف 6 جون کے تاریخی دن وزارت عظمیٰ سنبھال لیں گے. وفاقی کابینہ کا فیصلہ 5 جون کو کیا جائے گا, ماضی کی غلطیاں نہیں دہرائیں گے چوہدری نثار. نواز شریف نے سرگودہ جاوید ہاشمی نے اسلام آباد کی نشست چھوڑ دی. آئی ناظرین, روزنامہ اوصاف سے انتخاب کردہ ایک مقالے کو اپنے پروگرام میں شامل کرتے ہیں جس کا عنوان ہے قومی مفادات اور عسکری قیادت. مقالہ نگار سحر صدیقی لکھتے ہیں, یہ حقیقت کسی دلیل اور تشریح کی ہرگز محتاج نہیں کہ وطن عزیز ان دنوں اپنے تاریخ کے اہم ترین موڑ پر کھڑا ہے. الیکشن 2013 کے انعقاد کے بعد منتخب جمہوری حکومت سے دوسری منتخب جمہوری حکومت کو اقتدار کی پرامن منتقلی کا مرحلہ اس اعتبار سے قابل تحسین ہے کہ اس کے باعث عالمی برادری اور جمہوری معاشروں میں ہمارے سب جلالی پرچم کی توقیر اور پذیرائی میں اضافہ ہوا ہے. مقالہ نگار مزید لکھتے ہیں کہ اس وقت وطن عزیز کے لیے قابل مشاہدہ اور اطمینان طلب بات یہ ہے کہ انتخابات کے دوران سامنے آنے والی تلخیوں اور شکایتوں کو فراموش کر دیا گیا ہے اور اس عزم کا برملا اظہار کیا جا رہا ہے کہ قوم کو درپیش مسائل اور مشکلات کا ازالہ ایسی حکمت عملی تیار کی جائے گی جو نتیجہ خیز اور اس کے ثمرات ہماری آئندہ نسلیں بہرہ مند ہو سکیں. مقالہ نگار مزید لکھتے ہیں کہ آئندہ برس یعنی 2014 میں امریکہ اور اس کے اتحادی افواج ہمارے پڑوسی ملک افغانستان سے واپس چلے جائیں گے. تاہم ابھی تک یہ امر واضح نہیں کہ انقلاب مکمل طور پر ہوگا یا نہیں, اور اس انقلاب کے بعد اس کے نتیجے میں پیدا ہونے والی عسکری اور تصویراتی خلا کو کون اور کیوں کر پر کرے گا. آئیے ناظرین, اب کچھ اہم خبریں اپنے پروگرام میں شامل کرتے ہیں روزنامہ جنگ سے. کرم ایجنسی جھڑپوں میں 23 شدت پسند ہلاک, 2 اہلکار شہید, فورسز کئی علاقوں کا کنٹرول حاصل کر لیا. ججز نظر بندی کیس پرویز مشرف کے خلاف مکمل چالان پیش کرنے کا حکم. ٹریک ٹو ڈپلومیسی, بھارت کی مسئلہ کشمیر پر پاکستان کے ساتھ مذاکرات پر آمادگی. آئے ناظرین, روزنامہ جنگ سے انتخاب کردہ ایک مقالے کو اپنے پروگرام میں شامل کرتے ہیں جس کا عنوان ہے امیدیں اور توقعات. مقالہ نگار عابد تہامی لکھتے ہیں, 11 مئی 2013 کے انتخابات کے نتائج کے بعد قومی اسمبلی اور چاروں صوبائی اسمبلی کے ارکان نے حلف اٹھا لیے ہیں. وزیر اعظم اور وزیر اعلیٰ کے انتخابات کا مرحلہ ابھی 3 روز تک مکمل ہو جائے گا. اس وقت تک الیکشن کمیشن نے قومی اسمبلی کے 272 عام نشستوں میں سے 261 نشستوں کے نتائج کا اعلان کر دیا ہے. اس کے مطابق تمام مخصوص نشستوں پر عام انتخابات مکمل ہونے کے بعد قومی اسمبلی میں مسلم لیگ نون کی 186 نشستیں حاصل ہوئی ہیں اور پیپلز پارٹی دوسری بڑی جماعت ہے جس کی نشستوں کی کل تعداد 40 اور تیسری بڑی جماعت تحریک انصاف ہے جس کی نشستوں کی تعداد 35 ہو چکی ہے. مقالہ نگار لکھتے ہیں کہ نون لیگ ایک اکثریتی پارٹی بن کر سامنے آئی ہے اور الیکشن جیتنے کے بعد نون لیگ کے قائد میاں نواز شریف کا رویہ بہت ہی مثبت اور ایک قومی لیڈر کے طور پر سامنے آیا ہے. انہوں نے جو پہلی بریفنگ میڈیا کو دی اس میں کہا کہ میری کسی سے کوئی ذاتی دشمنی نہیں ہے اور ہمیں ملک کی بہتری کے لیے دن رات کام کرنا ہے اور اس کے لیے لوگوں کو راضی کرنے سے پہلے خدا کو راضی کرنا ہوگا. مقالہ نگار آخر میں لکھتے ہیں کہ امید ہے کہ میاں نواز شریف حلف اٹھانے سے پہلے ہی بجلی کا بحران ختم کرنے کے لیے سرکولر ڈیٹ کا انتظام کر لیں گے. اب کچھ اہم خبریں روزنامہ نوائی وقت سے. قومی اسمبلی 318, پنجاب 341, بلوچستان کے 56 نو منتخب ارکان نے حلف اٹھا لیا. کرپشن کروں گا نہ کرنے دوں گا, اللہ بڑا کام لینا چاہتا ہے, سمجھوتا والی حکومت سے بچ گئے نواز شریف. ڈرون حملوں کا کوئی جواز نہیں, امریکہ کو جواب کے لیے قانونی ماہرین نے پالیسی تیار کر لی, نگران وزیر قانون. ناظرین, روزنامہ نوائے وقت سے انتخاب کردہ ایک ادارے کو اپنے پروگرام میں شامل کرتے ہیں جس کا عنوان ہے ڈرون حملے رکوانے کے لیے امریکہ سے کیا گیا معاہدہ ختم کرنا ہوگا. ادارے میں لکھا ہے کہ نامزد وزیر اعظم اور پاکستان مسلم لیگ نون کے صدر میاں نواز شریف نے کہا کہ قبائلی علاقوں میں حالیہ ڈرون حملے اقوام متحدہ کے چارٹرڈ اور بین الاقوامی قوانین کی خلاف ورزی ہیں, اور پاکستان مسلم لیگ نون کے ترجمان کی جانب سے جاری کیے گئے بیان میں کہا گیا کہ نواز شریف کا یہ پیغام ان کے قریبی ساتھی نے امریکی سفارت خانے کے ناظم الامور رچرڈ ہولگلینڈ کو پہنچایا. پیغام میں کہا گیا کہ نواز شریف نے پاکستان میں امریکی ڈرون حملوں پر گہری تشویش اور مایوسی کا اظہار کیا ہے. پاکستان کے قبائلی علاقوں میں ڈرون حملے پاکستان کی خود مختاری کی خلاف ورزی ہے, اور پیغام میں کہا گیا کہ حالیہ ڈرون حملے امریکی صدر اوباما کے خطاب کے کچھ روز بعد ہوئے جو کہ نہایت ہی افسوسناک بات ہے. میاں نواز شریف نے کہا کہ دونوں ممالک کے درمیان با مقصد مشاورت باہمی تعاون کو اپنانا چاہیے اور کسی یکطرفہ کارروائی سے گریز کرنا چاہیے. نواز شریف نے اپنے پیغام میں زور دیا کہ ڈرون حملے صدر اوباما کی حالیہ تقریر جس میں انہوں نے ڈرون کے حوالے سے نئی پالیسی کی اس ٹیکنالوجی کا بڑی احتیاط سے استعمال کیا جانا چاہیے کہ خطاب کے بعد اس کی کھلم کھلا خلاف ورزی کی گئی۔ اداری میں مزید لکھا ہے کہ جب تک معاہدہ موجود ہے کسی بھی حکومت کے ہاتھ بندھے رہیں گے۔ ڈرون حملے رکوانے کے لیے سب سے پہلے امریکہ کو ڈرون حملے کرنے کی اجازت دینے کا معاہدہ ختم کرنا ہوگا، اور اب نئی حکومت کا امتحان ہے کہ یہ معاہدہ وہ کیسے ختم کرتی ہے، امریکہ کو اعتماد میں لے کر یا پھر یک طرفہ طور پر، اور معاہدے کی موجودگی میں ڈرون حملے بند کرانے کا موقف کمزور رہے گا۔ تو ناظرین، آج کے جائزے کا وقت یہیں پر ختم ہوتا ہے۔ ہمارا ساتھ دینے کے لیے بہت شکریہ۔ اگلے پروگرام تک کے لیے اپنی میزبان تفسیر زہرا کو اجازت دیجیے۔ خدا حافظ۔
بہت بہت شکریہ تفسیر زہرا، اور ناظرین ایک وقفے کے بعد آپ کی خدمت میں حاضر ہوں گے۔ اور پروگرام کے آخری حصے میں حسب معمول ملاحظہ فرمائیے بین الاقوامی میڈیا سے منتخب چند کارٹون۔ تازہ ترین خبروں اور مقالوں کے لیے ہماری ویب سائٹ ملاحظہ فرمائیے، پتہ ہے urdu.sehar.tv.ir، اور اسی ویب سائٹ پر آپ براہ راست ہمارا پروگرام بھی ملاحظہ فرما سکتے ہیں۔ اسی کے ساتھ پروگرام اخبارات کا جائزہ اپنے اختتام پہ پہنچتا ہے۔ اپنے میزبان سید حسن زیدی کو اجازت دیجیے۔ خدا حافظ۔